नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। प्यालेस्टाइनी लड़ाकू समूह हमासले बन्दक बनाएपछि दुई वर्षदेखि अज्ञात अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै फर्किएलान् भन्ने आशा समाप्त भएको छ। सोमबार बेलुका हमासले उनको मृत्यु भइसकेको पुष्टि गरेसँगै आशाको अन्तिम धागो पनि चुडिएको हो। इजरायलले विपिन जीवित रहेको प्रमाण उपलब्ध हुन नसकेको भन्दै परिवार र इजरायलका लागि नेपाली राजदूतलाई सोमबार दिउँसो नै मृत्युबारे बलियो संकेत गरिसकेको थियो। यद्यपि मृत्यु नै भइसकेको आधिकारिक पुष्टि भइसकेको थिएन, त्यसैले कुनै चमत्कार भइपो हाल्छ कि भन्ने थियो। तर हमासले सोमबार उनको शव नै हस्तान्तरण गरेको छ। यसरी बन्दक साटासाटले इजरायल र प्यालेस्टाइनमा उल्लास छाइरहँदा झण्डै 5,000 किलोमिटर परको देश नेपाल भने स्तब्ध भएको छ। अर्कोतर्फ भदौ 23 र 24 गते जेएनजी आन्दोलनका कारण दलको सरकार विघटित भएको छ र पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ र जुन सरकारले आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मुख्य कार्यभार लिएको छ। यसरी फागुन 21 गतेको मिति तोकिरहँदा विभिन्न दलहरूले आन्तरिक रूपमा छलफललाई अगाडि बढ़ाएका छन्। विशेष गरी नेकपा एमाले आगामी मक्सिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ भने नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटिरहेको छ। कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि शुरू हुँदैछ र यो बैठकलाई महत्वका साथ हेरिएको छ। आज हामी विकसित राजनैतिक परिस्थिति, फागुन 21 घोषणा भएको निर्वाचन, यसमा दलहरूको सहभागिता सँगै नेपालका राजनैतिक दलहरूमा जसरी शुद्धिकरणको अपेक्षा गरिएको छ, त्यो शुद्धिकरणको बाटोमा राजनैतिक दलहरू कसरी अगाडि बढ़दैछन् लगायतका सन्दर्भमा कुराकानी गर्छौ। हामीसँग हुनुहुन्छ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी। केसीज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
कहाँ हुनुहुन्छ अहिले यहाँ?
म यता रूपन्देहीमा घरमा छु।
हजुर, यहाँको स्वास्थ्य अवस्था राम्रो छ?
मेरो त राम्रै छ, परिवार बिरामी भएर 3 महिनादेखि त मैले चाहिँ यतै छु नि।
हजुर, अब सँगै अब जुन खालको राजनैतिक परिवर्तन भयो यसलाई पनि यहाँले नजिकबाट हेरिरहनु भएको छ। प्रतिनिधि सभा विघटन भएको छ, अब फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गर्ने सरकारले घोषणा गरेको छ, यसको तयारीमा दलहरू जुटेका छन्। अब यहाँले चाहिँ अब यो जुन खालको विकसित घटनाक्रम छ यसलाई कसरी हेर्नु भएको छ, कसरी लिनु भएको छ?
मैले त अहरात र अहिले पनि प्यालेस्टाइनी जनतालाई सम्झिरहेको छु। तपाईँले मसँग अन्तर्वार्ता लिनुभन्दा पहिले विपिन जोशीको चाहिँ संसार दिनुभयो, मलाई धेरै चोट लाग्यो, दुःख लाग्यो। र आज चाहिँ नेपालको भू राजनीति अवस्थाका कारणले आज देशी विदेशी चाहिँ नेपाल राष्ट्र र नेपाली जनताका बैरीहरूले अनेक षड्यन्त्र गरेर नेपाललाई प्यालेस्टाइन बनाउने चाहिँ योजनामा लागेका छन्। त्यसो हुनाले सबै राजनीति पार्टीहरू, मिडिया कर्मीहरू, नेपाली जनताहरू बेलैमा सचेत सजग भएनौँ भने प्यालेस्टाइनी जनताले जुन भोगे शक्ति राष्ट्रहरूको चाहिँ स्वार्थको कारणले, नेपाली जनताले पनि ढिलो जाँडो चाहिँ त्यही हविगत चाहिँ बिहोर्नु पर्ने चाहिँ खतरा मैले देखिरहेको छु।
अब यसको पछाडिको कारण चाहिँ के हो, किन हामी यो अवस्थामा आइपुग्यौं? अब यसमा यहाँहरूकै जिम्मेवारी पनि लिनुपर्छ यहाँहरूले। अब किन हामी यो अवस्थासम्म आइपुग्यौं त?
अब मैले सुरुमै भनिसके, नेपालको भू राजनीतिको अवस्थाबारे तपाईँलाई जानकारी छ र नेपालमा पनि अब राजनीतिलाई राष्ट्र र जनताको सेवाको लागि जुन प्रयोग गर्नुपर्ने हो, अब राजनीतिक पार्टीहरू मात्रै होइन सत्तामा शक्तिमा बस्नेहरूले नितान्त निजी स्वार्थ, पारिवारिक स्वार्थ, व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थ पुरा गर्दै गएको हुनाले बाह्य शक्तिहरूलाई खेल्न र देशभित्रका प्रतिक्रियावादीहरू अनि देश बाहिरका चाहिँ प्रतिक्रियावादीहरूले पनि नेपालमाथि आक्रमण गर्न नेपालको चाहिँ हाम्रा पुर्खाले आर्जेको चाहिँ सम्पत्तिमाथि पनि ध्वस्त पार्न नेपाललाई खरानीको थुप्रो बनाउनलाई उनीहरू सफल भए।
अब जुन खालको एउटा पुस्ताले विद्रोह गर्यो, आन्दोलन गर्यो भदौ 23 र 24 गते, जसबाट यो अहिलेको परिवर्तन भएको छ, अब यो आन्दोलनलाई चाहिँ यहाँले कुन रूपमा लिनु भएको छ, कसरी यो परिस्थिति उत्पन्न भयो?
जेनीको आन्दोलन जेनीले उठाउनुभन्दा पहिले त मैले पनि 2 वर्षदेखि त सदनमा सड़कमा तपाईँहरूको चाहिँ मिडियाबाट मैले आफैले पनि राष्ट्रिय जनमोर्चाले पनि निरन्तर उठाइराखेको थियो त, शक्ति राष्ट्रहरूले हाम्रा कमी कमजोरीबाट चाहिँ धमिलिएको माछा पानीमा माछा टिप्छन् र चाहिँ बङ्गलादेशको अभिगत हामीले बेहोर्नुपर्छ, पाकिस्तानको बेहोर्नुपर्छ, प्यालेस्टाइनी जनताको अभिगत हामीले बेहोर्नुपर्छ। त्यसो हुनाले राजनीति जनताको सेवाको लागि राष्ट्रको सेवाको लागि गर्ने नीति हो राजनीति, शासन प्रशासन। त्यसो हुनाले अहिले सत्तामा शक्तिमा बस्नेहरूले जुन जनताको समर्थन, जनताको विश्वास, राज्यले दिएको चाहिँ जिम्मेवारीलाई चाहिँ दुरुपयोग भइरहेको छ, यो दुरुपयोगको चाहिँ परिणाम, यसको दुष्परिणाम चाहिँ एक दिन नेपाल राष्ट्रले नेपाली जनताले भोग्नुपर्छ है भनेर मैले दर्जनौ पटक चाहिँ संसदभित्र अनि विभिन्न मिडियाहरूमा चाहिँ हाम्रो पार्टीले लगातारसम्म चाहिँ खबरदार त गर्दै आएको थियो नि त। यो चाहिँ अलपे सडेन देशी विदेशी शक्तिहरूले यो खेती गरे होइनन्, पहिलेदेखि पनि नेपालको राज्य सत्ताभित्र, नेपालको चाहिँ मिडियाभित्र, नेपालको बौद्धिक समुदायभित्र र नेपालको भूगोलभित्र, नेपालको इतिहास र चाहिँ आर्थिक अवस्थाभित्र बाह्य शक्तिहरू लामो समयदेखि 100 वर्षदेखि खेल्दै आएका थिए, योजना बुन्दै आएका थिए र बिचबिचमा यस्तो चाहिँ हाम्रो राष्ट्रमाथि यस खालका घटनाहरू घटाइरहन्छन्। तपाईँले कोट पर्व सम्झनुहोस्, दरबार हत्याकाण्ड सम्झनुहोस्, अब त्यस्तै विभिन्न चाहिँ समस्या तपाईँ बेला इतिहासका नेपालको इतिहासमा नेपाल राष्ट्रले भोगेको चाहिँ चोट तपाईँले यसो इतिहासतिर फर्कनुहोस् त, त्यसो हुनाले अब हामीले देख्दा देख्दै हामीले चाहिँ अरू पनि कतिपय देशहरूमा, कतिपय अफ्रिकी देशहरूमा, कतिपय एसियाका देशहरूमा नि जुन खालका चाहिँ त्यहाँ देशी विदेशी शक्तिहरूले जुन तपाईँ चाहिँ नि पानी धमिलाएर माछा टिप्ने जुन चाहिँ खेती गरिरहेका छन्, यो त अत्यन्तै चाहिँ डरलाग्दो स्थिति हो। र अन्य देशमा, अरू अरू देशमा चाहिँ बाह्य शक्तिले गरेको उपद्रो, हस्तक्षेप, लुटपाट, हत्या, आक्रमण त्यो देखेर हामीले त्यताबाट राम्रो पाठ सिकेनौँ र हामीले पनि अरू चाहिँ हामी जस्तै कमजोर जस्ता एसियाका कतिपय राष्ट्रहरू, अफ्रिकाका राष्ट्रहरूले, मानव जातिले जुन दुर्दशा भोगेको थियो नेपालले र नेपाली जनताले पनि त्यो भोग्ने स्थिति आयो र भोगिरहेका छौँ, देखिरहेका छौँ भन्ने मलाई लाग्छ।
भनेको अब यहाँले भन्न खोज्नु भएको नेपालका विभिन्न समयमा भएका परिवर्तन र विभिन्न आन्दोलनहरूमा चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा कुनै न कुनै रूपमा चाहिँ वैदेशिक शक्तिको हात रहेको छ र पछिल्ला परिवर्तनहरूमा पनि यसलाई चाहिँ नकार्न सकिँदैन भन्ने हो?
होइन, जो सकारात्मक परिवर्तन भएका छन् त्यसलाई त तपाईँ बाह्य शक्तिले मात्र गरे त होइन, नेपाली जनताको नि प्रयत्न छ, नेपाली जनता बिचबिचमा उठ्ने गर्छन्, चाहिँ नेपालको चाहिँ स्थितिमाथि नेपाली जनताले लिन खोजेको परिवर्तनमा त्यो पानी धमिलिएको बेला चाहिँ माछा टिप्ने बाह्य शक्तिले चाहिँ योजना बनाइराखेका हुन्छन्। अब अहिले नि हेर्नु न, तपाईँ हामीले थाहै नपाएका नेपाली जनताले ईश्वर सम्झेका, भगवान् सम्झेकाहरूलाई कसरी आइएनजीहरूले एनजिओहरूले कसरी गोटी बनाएर छन्, कसरी योजना बनाएर छन् र नेपाल राष्ट्रमाथि नेपाली जनतामाथि हुने अत्याचारको षड्यन्त्रमा कसरी तपाईँ हामीले चाहिँ भगवान ठानेका, जिम्मेवार ठानेका, देशभक्त ठानेका, राम्रा ठानेका मान्छेको कसरी चाहिँ अहिले अहिले चाहिँ पर्दाफास भइरहेको छ भन्नु त, हामी कति अन्यल रहेछन्, हामीलाई कसरी ठक्क्याइरहेका रहेछन्, कसरी चाहिँ अब हामीलाई झुक्याइरहेका रहेछन् भन्ने कुरा त यो चाहिँ एक महिना यो चाहिँ जेएनजी आन्दोलन पछिको घटनाले त हामीलाई धेरै थाहा भयो नि। जेएनजी आन्दोलनलाई चाहिँ मैले लगातार समर्थन गरेको छु, जेएनजीहरूले उठाएको कुरा त हामीले त उठाइरहेका थियौँ त, भ्रष्टाचार चाहिँ बढ्यो, राष्ट्रमाथि चाहिँ विदेशीहरूको चलखेल धेरै बढ्यो, अब कुशासन भयो, जनता आजित छन् भनेर त चाहिँ जेएनजीले उठाएको माग त त्यो जायज माग हो नि। अनि चाहिँ सामाजिक सञ्जालमा दललाई चाहिँ व्यवस्थित गर्नको लागि अदालतले जुन आदेश दियो थियो, कानुन बनाएर चाहिँ व्यवस्थापन गर भन्दाखेरि सत्तामा शक्तिमा बस्नेहरू त्यो सत्ताको उन्मादले चाहिँ मतलब राखेनन् र आज चाहिँ केही मुठीभर चाहिँ मान्छेहरूको चाहिँ स्वार्थको कारणले, अधिनायकवादी प्रवृत्तिका कारणले आज चाहिँ सम्पूर्ण राष्ट्रहरूको चाहिँ राष्ट्रको चाहिँ यो स्थिति भयो। नेपालका चाहिँ अमूल्य चाहिँ सम्पत्तिहरू, हामी हाम्रा चाहिँ पुर्खाले चाहिँ आर्लेका अमूल्य सम्पत्तिहरूलाई खरानी बनाए, त्यसै हुनाले मुख्य कुरा त अब यहाँको यो देशमा शासन गर्ने सत्तामा बस्नेहरू नै हुन्, अर्को कुरा तपाईँ चाहिँ उनका कमी उनलाई त्यहाँ पुर्याउने पनि तपाईँको बाह्य शक्तिहरू हुन्, यहाँको चाहिँ प्राकृतिक साधन स्रोतमा चाहिँ तपाईँ चाहिँ नियन्त्रण गर्ने, यहाँका शासकहरूलाई नियन्त्रण गर्ने, अनि शासकहरू पनि अत्यन्त स्वार्थी, मतलबी, अवसरवादी, आमालाई पहिला लाएर पनि जारी बुझेर खान तयार हुने देशघाती अपराधीहरू पनि नेपालमा पाइन्छन् छन्। तिनका कारणले पनि तपाईँ चाहिँ आज नेपाली जनताले, नेपाल राष्ट्रले यो दुर्दशा भोग्नु पर्यो।
भनेपछि जसरी यहाँले भन्नुभयो वैदेशिक हस्तक्षेपको कुरा उठाउनुभयो, यो अन्त्य हुन्छ चाहिँ कसरी त अब? जसरी यहाँले वैदेशिक हस्तक्षेपको कुरा गर्नुभयो,
नेपाली जनताले अन्त्य गर्ने हो, तपाईँले आफ्नो घरको समस्या समाधान गर्न जसरी तपाईँ आफै लाग्नुपर्छ, बाह्य शक्ति त यहाँका शासकहरूलाई तपाईँ चाहिँ खेलाएर उचालेर उफारेर र तपाईँ चाहिँ उपयोग गरेर नेपाललाई तपाईँ चाहिँ आफ्नो क्रीडास्थल बनाइरहन्छन् बनाउँछन् नि। हामीले आज चाहिँ कतिपय अफ्रिकी देशहरू, एसियाका नि कतिपय देशहरू देखेका छौँ नि, शक्ति राष्ट्रहरूले कुन खालको खेल खेल्छन्, कुन शर्तमा उनीहरूले आर्थिक सहयोग गर्छन्, किन चाहिँ यहाँ आइरहन्छन्, अनि देशका बुद्धिजीवीहरू जानेका भनेको देश पढेका बुझेका भनेकाहरूलाई कसरी खरिदछन्, यिनलाई खरिदिएर कसरी चाहिँ उनले आफ्नो गुनो सोझाउँछन् भन्ने कुरा त हामीले पहिले पनि जान्दै आएको र अहिले पनि धेरै छलफल भयो नि त, जसलाई हामीले चाहिँ असाध्य जान्ने, असाध्य सुन्ने, असाध्य भगवान् जस्तो भनेर भन्छौँ, उनलाई कसले चाहिँ किनेको रहेछ, उनीहरूलाई कसले खेलाएको रहेछ, उनीहरू कसको कारणले, कसका भ्रमले चाहिँ त्यस्तो ठाउँमा पुगेका रहेछन्, त्यो कुरा त अहिले पनि एक एक गरेर पर्दाफास भएको छ नि। त्यसो कारणले यो राष्ट्रलाई चाहिँ जोगाउने र देशी विदेशी नेपाली जनताका बैरीहरूबाट यो जनतालाई, देशलाई जोगाउने भनेको नेपाली जनताले नै हो, नेपाली जनताले नै बुझ्नुपर्छ को चाहिँ नेपाल राष्ट्रको शत्रु हो, को चाहिँ मित्र हो, को हो हाम्रो चाहिँ शत्रु, को हो हाम्रो मित्र भन्ने कुरा स्वयं नेपाली जनताले चुन्नुपर्छ र सबै तपाईँ चाहिँ देशभक्तहरू, प्रजातान्त्रिक शक्तिहरू, न्यायको लागि लड्ने सबै फेरि पनि चाहिँ एक ढिका भएर यो मुलुकलाई जोगाउनुको चाहिँ विकल्प छैन भन्ने मलाई लाग्छ।
अब यो विकसित परिस्थितिमा यहाँहरूको दल सँगै ठूला दलहरूको भूमिका चाहिँ अब कस्तो हुनुपर्ला, कस्तो हुनुपर्छ?
नै ठूला दलहरूले विगतमा जुन खालको गल्ती भयो, कमजोरी भयो, त्यो सार्वजनिक रूपले नेपाली जनताका अगाडि चाहिँ क्षमा माग्नुपर्छ, आत्मआलोचना गर्नुपर्छ, विगतमा तपाईँ चाहिँ निजी स्वार्थ, पारिवारिक स्वार्थ, व्यक्तिगत स्वार्थको लागि जुन खालको चाहिँ गर्नु नगर्नु गर्नु चाहिँ पुगे, त्यो चाहिँ नेपाली जनताले थाहा पाए। त्यस्तो कमजोरीबाट आज विदेशी शक्तिहरूले जुन खालले यो नेपाललाई चाहिँ ध्वस्त पारे, त्यस त्योबाट पाठ सिकेर अहिलेसम्म जान अनजानमा जे गल्ती कमजोरी गरे भने विगतमा आफ्नो गल्ती कमजोरीलाई जनताको अगाडि स्वीकार गरेर फेरि पनि तपाईँ चाहिँ यो मुलुक जोगाउनको लागि कुनै एउटा पार्टीले, कुनै एउटा व्यक्तिले, कुनै एउटा समुदायले सक्दैन। त्यस हुनाले सम्पूर्ण मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्मका सबै जनताहरू फेरि पनि एकजुटा हुनुपर्छ र यो हाम्रो देशलाई आफ्नो आँखाको नानी बनाएर सम्झेरै आँखाको नानी नै फुट्यो भने त हामी त अन्ध हुन्छौँ। त्यस हुनाले देशको यस्तो जीवन मरणको चाहिँ जुन एउटा परिस्थिति छ यसलाई सम्हाल्नको लागि फेरि पनि हामी चाहिँ सबै चाहिँ देशभक्त एक ढिका हुनुपर्छ र विगतमा सत्तामा शक्तिमा जहाँसुकै बस्ने मिडियामा जहाँ बस्नेले पनि विगतमा आफूले जान अनजानमा गरेका स्वार्थवश गरेका विभिन्न त्योलाई सार्वजनिक रूपले जनताका अगाडि चाहिँ स्वीकार गरेर आउनुपर्छ र आफ्ना गल्ती कमजोरीलाई जसरी पनि ढाक्ने कुरा चाहिँ जति जिद्दी गरे पनि जनताले मान्नेवाला छैन, जनताले मान्दैन, स्वीकार गर्दैन। त्यस कारणले अब जुन चाहिँ सत्तामा शक्तिमा बस्नेहरूले जिम्मेवारहरूले जुन खालको चाहिँ गल्ती गरे, कमजोरी गरे, त्यसबाट चाहिँ मुलुकै चाहिँ एउटा नरहने स्थिति, मुलुकमा चाहिँ जुन बाह्य शक्तिहरूको पीडास्थल बन्दै मुलुक गइरहेछ, त्यसबाट चाहिँ पाठ सिकेर फेरि पनि चाहिँ नेपाली जनताकै जिम्मेवारी हो र नेपाली जनता नै एकजुट भएर यो देशलाई बचाउनु पर्छ र यसको विकल्प छैन।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग कुराकानी गरिरहेका छौं। लामो राजनीतिक अनुभव उहाँसँग छ। अब जसरी परिवर्तन भयो, यो मुलुक चाहिँ यो राजनीति बाहिर ट्र्याक बाहिर गएको छ, यसलाई ट्र्याकमा ल्याउने भनेको निर्वाचन मार्फत हो र फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचनको घोषणा भइसकेको छ। यो परिस्थितिमा यहाँ निर्वाचन फागुन 21 निर्वाचन हुने अवस्था देख्नुहुन्छ कि कस्तो छ यसलाई हेर्दा चाहिँ?
मैले पत्याउन हेर्नुहोस्, पटक पटक नेपालको लोकतन्त्रमाथि चाहिँ हमला गरेका चाहिँ हामीले चाहिँ इतिहास देखेका छौँ। हामीले 17 साल बिहोरेका छौँ, हामीले 59 साल बिहोरेका छौँ। त्यसभन्दा पहिले पनि जनताले चुनेका प्रतिनिधिहरू चाहिँ अनावश्यक पार्टीभित्रको अन्तर विरोधलाई तपाईँ चाहिँ समाधान गर्न नसकेर आफ्नो निजी महत्वाकांक्षा सत्ता स्वार्थका कारणले संसद भत्काएको चाहिँ त्यो कालो चाहिँ त्यो काला दिन पनि हामीले सम्झिरहेका छौँ। त्यस कारणले अब खाँदा खाँदाको त म चाहिँ संसदलाई चाहिँ भत्काएर अनि चाहिँ अब एनजिओ र आइएनजिओसँग चाहिँ सम्मिलित कालो इतिहास बोकेका मान्छेहरूलाई चाहिँ ल्याएर अब चाहिँ हुँदा खाँदाको संसद भत्काएर जुन खालको गति भएको छ यो प्रतिगमनतिर मुलुक गइरहेको छ। त्यस कारणले राष्ट्रिय जनमोर्चाले अहिले पनि चुनावमा चाहिँ भाग लिने नलिने त्यो कुरा ध्यान निर्णय गरेको छैन, त्यो गर्ला छिटै पार्टीको बैठक बसेर। त्यस कारणले संसदमा जसले गल्ती गरे, जुन कर्मचारीले गल्ती गर्यो, नेताले गल्ती गर्यो, पार्टीका मान्छेहरूले गल्ती गरे, विदेशीहरूको चाहिँ इसारामा चाहिँ सिंहदरबारमा आगो लाउन हिँडे सर्वोच्च अदालत पोले, स्वयं संसद भवनमा बसेर चाहिँ नेपाली जनता कुरा गर्ने ठाउँलाई सांसदहरू गएर चाहिँ पोल्ने भनेपछि त संसदहरू समेत गएर त्यहाँ उचाल्ने भनेपछि त नेपाली जनताले पनि को यो नेपालको चाहिँ नेपाली जनताको शत्रु हो, को चाहिँ मित्र हो भन्ने कुरा बुझ्नु नि पर्यो। त्यस कारणले अब संसद चाहिँ 21 गएर यिनीहरूले चुनाव गराएर फेरि पनि चाहिँ लोकतन्त्रलाई गणतन्त्रलाई व्यवस्थित गर्न सक्छन् गर्छन् त्यो उद्देश्यले यो भत्काएकै होइन। संसदभित्रका जो नेताहरू थिए, पार्टीहरू थिए, उनीहरूलाई पो कारवाही गर्ने हो त। संसद भवनै आवाज आउने, अर्काले बनाइदिएको, मित्र राष्ट्रले बनाइदिएको संसद भवनै पोल्ने, सिंहदरबारै जडालेर नेपालीलाई खरानीको थुप्रोमा गर्ने अनि सर्वोच्च आलसै पोल्ने ती तत्त्वहरू कमजोर तत्त्व छन् तिनी ती तत्त्वले तपाईँ चाहिँ चुनाव बनाएर यहाँ जनताको सही प्रतिनिधि यहाँ ल्याउन सक्छन् ल्याउँछन् यो यो कुरा जान जान्छ तपाईँ नेपाली जनताको आँखा छाडो हाल्नलाई र तपाईँ चाहिँ एनजिओ आइएनजिओबाट चाहिँ लामो समयदेखि पालित पोषित एनजिओ आइएनजिओ कभरमा यो देशमाथि अनेक षड्यन्त्र गरेकाहरूलाई अब यिनीहरूले तपाईँ चाहिँ देशमा चाहिँ चुनाव गराउने अनि देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाली जनताको हक अधिकार कायम गर्ने लोकतन्त्र गणतन्त्र व्यवस्थित गर्छन् यिनीहरूले यही बाहनामा गणतन्त्र सिद्ध्याउने यही बाहनामा लोकतन्त्र सिद्ध्याउने यही बाहना चाहिँ नेपाललाई विदेशीहरू क्रीडास्थल बनाउने अनि विदेशी शक्तिहरूले पनि चाहिँ आफ्नो चाहिँ महत्वाकांक्षा आफ्नो योजना पुरा गर्ने खेलका साथ संसदमा आवलाइएछ सिंहदरबार डढालिएको छ हजारौँ हजार चाहिँ कैदीहरूलाई चाहिँ भगाइएको छ त्यस कारणले अहिलेको यो नेपालको घटनालाई साधारण र तानसुन खेलबाडको रूपमा हामीले लिनै हुन्न त्यस कारणले अब यसमा लामो छ कुराहरू पीडाहरू धेरै छ तैपनि मैले तपाईँको यो रेडियो नेपालको माध्यमबाट म के भन्छु भने अहिलेको यो विषम परिस्थितिमा सबै देशभक्त नेपाली जनताहरू यो यो भइरहेछ कसरी कसका कारणले भएको छ त्यस कारणले जुन औँला बिग्लाउने उयो औँलो झर्नु पर्ने नि त तपाईँ चाहिँ नेताले घुस खाए कर्मचारीले घुस खाए र तपाईँ चाहिँ सिंहदरबार आवलाएर समाधान हुने हो र सर्वोच्च आवला डढालेर समाधान हुने हो र नेपाल राष्ट्रको अस्तित्व समाप्त गर्ने चाहिँ खेलका साथी आज त्यस कारणले चुनाव चाहिँ गौण कुरा हो चुनाव चाहिँ गौण कुरा हो र प्रधान कुरा चाहिँ देशको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा भएको बेलामा सबै देशभक्त जनताहरू राष्ट्रवादीहरू कर्मचारीहरू मिडिया कर्मीहरूले देशको अस्तित्व जोगाउनेमा नै एक ढिका हुनुपर्छ
भनेपछि यो अवस्थामा दलहरू निर्वाचनको लागि तयारी तयार छैनन् भन्ने यहाँको धारणा हो
संसद भत्काएर संसदभित्रका प्रधानमन्त्रीले गल्ती गरे होला नि प्रतिपक्षीय नेताले गल्ती गरे होला नियम छ कानुन छ उनलाई झेलखान हाल्ने होला कति 17 सालमा महेन्द्रले संसद भत्काउँदाखेरि काङ्ग्रेस अहिले जस्तो बदनाम भएको थियो उसले सुरुमा चाहिँ त्यो 1.5 वर्ष पनि उसले चाहिँ शासन गर्न पाएको थिएन जम्मै चाहिँ पुराना चाहिँ अब देशी विदेशी चाहिँ दुश्मनहरू एक ढिका भएर खाएर 30 वर्ष लाएन हामीले लोकतन्त्र फर्काउन त्यस्तै 59 सालमा तपाईँ चाहिँ शेरबहादुरले चाहिँ गल्ती कम्ती त्यति बेलाको शासकले गल्ती कति कति चाहिँ प्रयत्न गरिरहेको छ भन्नु त लोकतन्त्र भत्काउन त्यस कारणले लोकतन्त्रै सिद्ध्याउनको लागि तपाईँ चाहिँ देशी विदेशी शक्तिहरू जुन छ लोकतन्त्र छ र न हामीले तपाईँले मैले यति कुरा गर्नु पाएको छौँ भोलि लोकतन्त्र सिद्ध्याएको अवस्थामा हामीले के भोग्नु परेको थियो विगत 30 वर्षको कालो पञ्चायती शासनमा हामीले भोगेनौँ जानेनौँ त्यसै हुनाले खालि चाहिँ अब पहिले त लोकतन्त्र सिद्ध्याएपछि नै तपाईँ चाहिँ यहाँ विदेशीहरूले रजाई गर्न पाइन्छ त्यस कारणले यो अहिलेको यो घटनालाई यो चाहिँ भदौ 22-23 घटनालाई चाहिँ सामान्य किसिमले साधारण चाहिँ भ्रष्टाचारलाई यो त चाहिँ बाहना बनाएका हुन् हेर्नुहोस् यो यो बाहनामा तपाईँ चाहिँ पानी भमिलाएर माछा टिप्ने चाहिँ विदेशी शक्ति राष्ट्रहरूको जो खेल छ यसमा नेपाली जनता बढीभन्दा बढी चनाखो हुनुपर्छ र यहाँका शासकहरू कर्मचारीहरूले पनि विदेशी शक्तिहरूले यो गर्ने मौका यस खालको नेपाल राष्ट्रको तिर हरण गर्ने जो अवसर दिलाए एक हदमा चाहिँ उनीहरू पनि जिम्मा छन् त्यस कारणले उनीहरूको पनि पर्दाफाट भइरहेछ हुनुपर्छ त्यस कारणले मूल कुरा हाम्रो देश हो हाम्रो चाहिँ प्रणाली गौण कुरा हो मुख्य कुरा देश रह्यो भने अहिले सबैको चाहिँ जिम्मा चाहिँ देश जोगाउने र देशी विदेशी त म चाहिँ नेपाल राष्ट्र र नेपाली जनताको बैरीलाई चाहिँ चिनाउने र उनीहरूलाई एक लाउनु पर्छ र नाङ्गो बनाएर चाहिँ फेरि पनि नेपाली जनता एकजुट भएर देशको अस्तित्व जोगाउन एक ढिका हुनुपर्छ।
हस् केसीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो यहाँलाई धेरै धन्यवाद।
धन्यवाद। राष्ट्रले यस्तो पीडा भोगे बेला मलाई पनि केही एउटा आफ्नो मनको पीडा बोक्ने एउटा चाहिँ व्यक्त गर्ने अवसर दिनुभयो नेपाललाई धेरै धेरै धन्यवाद र तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद।
हजुर, हामी कुराकानी गर्दै थियौं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पछिल्लो राजनैतिक घटनाक्रम समसामयिक विषयमा केन्द्रित रहेर हामीले उहाँसँग कुराकानी गर्यौं। यससँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।